ta je marbuta, ta je marbuta. इसके बाद अगली अलामत आप देख रहे हैं या के ऊपर खड़ी जबर लगी हुई है, इसको बोलते हैं याए ममदूदा। ना लिख सके ना लिखें, लेकिन आपको पढ़नी आनी चाहिए। आप लोगों को बताएं वो या के ऊपर एक डंडी लंबी होती है इस तरह से, ये वो, ठीक है। ताए मरबूता, याए ममदूदा, और याए ममदूदा भी कहते हैं इसको, थोड़ा सा इसका फ़र्क प्रोनाउंसिएशन से भी आता है। आगे अगर आप देखें ना, तो अलिफ के ऊपर जो मद आ रही है इसको अलिफ ममदूदा कहते हैं। पहले को या ममदूदा कह लें या खड़ा ज़बर कह लें, फिर अलिफ के ऊपर आप ये लगा के जो मद लगी है और अलिफ था। बेसिकली ये बहुत आसान है, ये सब एक ही चीज़ की अलामतें हैं, गोलता हो, या के ऊपर खड़ा ज़बर हो, और अलिफ के ऊपर मद के बाद हमज़ा हो, और अलिफ ता हो। जब ये चारों अलामतें किसी भी लफ्ज़ के आखिर में आए तो ये मुअन्नस की अलामत होती है। ये तमाम अलामतें मुअन्नस इस्म के आखिर में आती हैं, और अमूमन इनका अलग तर्जमा करना मुमकिन नहीं होता। मसलन देखते हैं, गोलता ताए मरबूता जिसको आप कहेंगे, ये अलामत वाहिद मुअन्नस को ज़ाहिर करती है। मसलन मुस्लिमातुन, अब आपको ये चीज़ें वैसे तो वो अलामतों के बग़ैर याद तो हो चुकी हुई है ना, तर्जमा बार बार याद करके सबको पता है मुस्लिमातुन से मुराद वो एक मुस्लिम औरत है। आप मुस्लिमातुन का तर्जमा कभी एक मुस्लिम मर्द तो नहीं करते ना, तो इसका मतलब कि आपको ये अलामत आती है, पता है। सिर्फ यहाँ हम इन सारी अलामतों को एक जगह जमा कर रहे हैं, ठीक है। तो मुस्लिमातुन ताकी दो पेश एंड पे आ रही हैं, काफिरतुन कुफर करने वाली, इसी तरह तौबतुन तौबा को कहते हैं। अच्छा, अब हमारे यहाँ एक मसला है कि जैसे मुस्लिमा से तो लग रहा है ना कि एक औरत है मुस्लिम जो इस्लाम लाई, काफिरतुन से एक औरत है जो कुफर लाई। जो ही मैंने तौबतुन पढ़ा तो आप सोच में पड़ जाएंगे ये मर्द होता है कि औरत होती है। तो ये समझ लीजिए कि अरबी ज़ुबान में मुज़क्कर और मुअन्नस से मुराद ये हमारा ये जेंडर नहीं है। यानी मिसाल है, जिन है तो जिननी, शेर है तो शेरनी, ये नहीं होता। अरबी ज़ुबान में जो लफ्ज़ों के लिखने की फॉर्म होती है ना, उसी फॉर्म से हम तौबा, जैसे अब यहाँ लफ्ज़ तौबा तो ना, तौबा कोई एग्जिस्टिंग चीज़ तो नहीं है ना जिसको हम देखें कि खड़ी है एक तौबा, आप कहते हैं ये मुज़क्कर है या मुअन्नस। लेकिन तौबा तुन लफ्ज़ अगर आपको आ जाए कि भाई बताइए ये मुज़क्कर है या मुअन्नस, तो आप गोल ता को देख कर कहेंगे कि ये मुअन्नस है। ये बात सबको समझ आ गई है, ठीक है। तो तौबतुन, इसी तरह जैसे हम अक्सर आपको मिसालों में बताते हैं जन्नतुन बाग, या जन्नत लफ्ज़ ताकि पीछे ते है ना, तो इस कंत के वो भी मुअन्नस है। इसी तरह जहन्नुम के सारे नाम, आपने वो मिसालें पढ़ी थी ना मुअन्नस की इकसाम में, तो यहाँ जहन में रखे जैसे कि जन्नतुन बाग है, ये मुअन्नस है। अब कोई आपसे पूछे कि जन्नतुन अरबी में मुअन्नस होता है कि मुअन्नस, तो आप कहेंगे तो बाग है। उर्दू में तो हम कहते हैं उसका बाग, ये तो ये हम कहते हैं कि उसकी बाग, तो आप उस पर नहीं जाएंगे बल्कि लफ्ज़ों को देखेंगे। जन्नतुन ता पे दो पेश आगे, बस आंखें बंद करके आप इसको मुअन्नस कह दें। सबसे आसान अलामत शायद यही है, जिस चीज़ के आखिर में गोल ता आ जाएगी इसम के अंदर, तो ये एक औरत को साबित करेगी। ये भी नोट कीजिए, वाहिद यानी मुअन्नस है, एक होगी। जैसे कि कुरान पाक में सूरत अल-काहफ 558 में आता है, वरब्बुकल गफूरु ज़ुर रहमा, और तेरा रब बख्शने वाला रहमत वाला है। तो यहाँ ज़ुर रहमा में अगर आपको याद दे दी जाए, कहा जाए कि इसमें से मुज़क्कर और मुअन्नस लफ्ज़ ढूँढें, तो आप क्या कहेंगे, वाह इसको तो छोड़ दीजिए ये हर्फ है, रब्बु का, रब के लफ्ज़ को अब हम जेंडर पे नहीं जा रहे, लेकिन अल्फाज के साथ देखें तो ये मुज़क्कर है, क्योंकि ना तो इसके आखिर में तार है, ना खड़ी आ रही है, ना मद आ रही है, ना अलिफ तार है। फिर अलगफूर, इसके अंदर भी कोई अलामत नहीं, तो ये भी मुज़क्कर है। जिसमें इसम जिसमें मुअन्नस की कोई अलामत ना हो ना, वो मुज़क्कर होता है। पीछे आपको याद होगा ये बात हमने दोहराई थी। फिर आप देखिए ज़ू हर्फ, इसको छोड़ दें, आगे रह गया लफ्ज़ अर्रहमा, अर्रहमा, तो रहमा क्या हुआ, मुअन्नस हुआ, ठीक है। फिर इसी तरह सूरत बकरा की आयत 128 में आता है, वमिन ज़ुर्रियतिना उम्मतम मुस्लिमतल लक, और हमारी औलाद से अपनी फर्माबरदार उम्मत बना। तो यहाँ लफ्ज़ मुस्लिमतन जो है ये क्या है, मुअन्नस, और उम्मतन क्या है, ये भी मुअन्नस है, बिल्कुल ठीक है। तो ये मिसाल याद रहेगी, आगे चलते हैं। अब या है, उससे पहले खड़ी ज़बर है, इसम के आखिर में, इसम के आखिर में या, और इससे पहले हर्फ पर खड़ी ज़बर हो, तो ये भी एक औरत, वाहिद मुअन्नस के नीचे लिख ले एक औरत, फिर आपको आसान लगेगा, यानी वाहिद मुअन्नस की अलामत है। अब औरत तो मैंने इसलिए कहा ना कि हम औरत से ही मुअन्नस को समझते हैं, लेकिन असल में मुराद है कि एक फीमेल एक मुअन्नस की अलामत है। और ये या पढ़ने में नहीं आती, बल्कि सिर्फ लिखने में आती है। बात समझ आती है मिसालों से, कैसे, इसकी मिसालें देख लेते हैं। जैसे लफ्ज़ कुबरा, उर्दू में भी ऐसे ही लिखते हैं ना, अब इसकी या तो नहीं पढ़ते, अल्हम्दुलिल्लाह, रा के ऊपर जो खड़ा सफर है उसको हम पढ़ेंगे, तो कुबरा क्या है, एक बड़ी औरत, ठीक है। आप कुबरा का तर्जमा बड़ा नहीं कर सकते, बड़ी करेंगे, कोई भी बड़ी होंगी। फिर आप देखिए ऊला, एक लफ्ज़ होता है अव्वल, अव्वल क्या है, पहला, तो उसकी फीमेल या उसकी मिसेस या उसकी मुअन्नस क्या है, ऊला, हाँ, पिछली हालत, सीरतिल ऊला, हमारी पहली हालत जो थी। फिर इनकी दोनों की मिसालें सूरह आला आयत 12 में आता है, अल्लज़ी यसलन नारल कुबरा। अब आप इस आयत को थोड़ा सा देखें तो आपको एक बहुत अच्छी बात समझ आएगी, वो जो दाखिल होगा बड़ी आग में। अब यहाँ मैं आपसे एक सवाल करती हूँ कि लफ्ज़ अल कुबरा क्यों आया, तो आप इसका क्या जवाब देंगे, ये क्यों नहीं आया अल्लज़ी यसलन नारल अकबर। सवाल समझ आ गए जी, बुशरा पीछे से आप प्लीज, शाबाश, वेरी गुड। के अरबी जुबान में जहन्नुम के जो नाम है, जिस तरह के यहाँ अन्नार आया, ये मुअन्नस है, ये कौन सी मुअन्नस हुई, कुछ याद है, सुनने को क्या कहते हैं, सारे बोल दें, सिमाई, सुनते सुनते अरबों ने इसको अपने बड़ों से मुअन्नस ही सुना, इसका कोई रूल नहीं है, बस सुन लिया हमने, ठीक है। हालांकि इसके आखिर में आप देखिए अन्नार के आखिर में इन चारों अलामतों में से कोई एक भी नहीं आ रही, ठीक है। अगली मिसाल जो है सूरत दोहा आयत नंबर 4 की है, वलल आखिरतु खैरुल लक मिनल ऊला, और अलबत्ता आखिरत तुम्हारे लिए बेहतर है पहली से, यानी पहली क्या थी, दुनिया। अब आखिरत का ऑपोजिट यहाँ क्या है, ऊला, बाद वाली, आखिरा क्या है, सबसे बाद वाली, ठीक है, और ऊला क्या है, सबसे पहले, बिफोर दैट, एक सबसे पहले थी एक सबसे आखिर में आ गई। तो अब आप देखिए कि इस एक में आपको अलामतें कितनी मिली मुअन्नस की, से एक जुमले में अल आखिरा तो क्या है, क्या वजह, इसमें कौन सी अलामत पाई जा रही है, जो कि हमने ऊपर देख ली है, ठीक है। फिर उसके बाद देखिए ऊला क्या है, मुअन्नस है, क्यों मुअन्नस है, या है और उससे पहले खड़ा ज़बर है। अब हम इसमें किसी में या पढ़ कोई नहीं रहे, जैसे हम कुबरा या नहीं पढ़ते, अल ऊला या नहीं पढ़ते, बल्कि अल ऊला, तो या नहीं पढ़ा, ये भी आसान था। आगे चलते हैं, अलिफ के ऊपर मद हो और आगे हमजा हो, इसम के आखिर में हमजा हो और इससे पहले अलिफ मद भी हो, तो ये वाहिद मुअन्नस की अलामत है, एक औरत की अलामत है। कैसे, बैदा, बैस किसको कहते हैं, सफ़ेद रंग को, बैजा अंडे को भी कहते हैं क्योंकि वो सफ़ेद होता है, तो बैदा सफ़ेद रंग के लिए इसकी मिसाल सूरह सौफ़ात की आयत 46 में आता है, बैदा लज़्ज़तिन लज़्ज़तिन लिश्शारिबीन, सफ़ेद रंग की होगी, क्या भला, शराब। और अरबों में शराब के नाम भी मुअन्नस के होते हैं अक्सर, वैसे देखें ख़राब चीज़ें सारी मुअन्नस हैं, जहन्नम भी मुअन्नस है और शराब भी मुअन्नस है, हैं, सरासर लज्जत होगी पीने वालों के लिए। तो अब यहाँ हम क्या कहेंगे, बैदा क्यों आया, मुअन्नस है, लज्जत इन क्या आ रहा है इधर, मुअन्नस है, ता की वजह से, किन के लिए, लिशारबीन, वो क्या है, शारबीन क्या है, मुज़क्कर है, उसको छोड़ दीजिए क्योंकि बैदा اور لذت ندر شراب کی صفت ہے، پینے والوں کی نہیں ہے، بات واضح، شراب پینے والے سفید نہیں ہے بلکہ شراب جو وہ پی رہے وہ وائٹ ہے. اسی طرح آپ دیکھیے صفراء زرد رنگ کے لیے آتا ہے عربی میں. سورت بقرا کی آیت 69 میں آتا ہے انہا بقرت صفراء، بے شک وہ گائے ہو زرد رنگ کی. اب آپ مجھے بتا سکتے ہیں کہ صفراء یہاں کیوں آیا؟ بقرت ان کی وجہ سے، کیونکہ بقرہ یہاں فی مسز ہے، سوری مؤنث ہے تو فیمیل ہے، تو اس کے ساتھ صفراء آ گیا. تو یہ علامت تھوڑی سی آپ کو یاد رکھنی پڑے گی، ورنہ باقی دو تو ہمارے اردو میں بھی چلتی ہیں نا، کبرا صغرا. اب آپ مثال آپ کو ایک دیتی ہوں جو اوپر تائے مربوطہ کہ ہم نے پڑھی ہے مسلمہ، تو آپ لفظ دیکھیے اسامتن کیسے لکھتے ہیں ہم، تو اب اسامہ لفظ تو مرد کا ہوتا ہے نا نام، لیکن لفظ اسامہ لکھا ہوگا، کوئی آپ سے پوچھے بتائیں یہ مذکر ہے یا مؤنث، آپ کیا کہیں گے؟ لفظ لکھا ہوا اسامتن آپ کو دے دیا جائے اور کہا جائے کہ بتائیں یہ مذکر ہے کہ مؤنث، تو کیا لکھیں گے؟ مؤنث ہے، ٹھیک ہے، کیونکہ اس کے آخر حالانکہ وہ ہے ایک مرد کا نام. اس یہ لکھ لیں آپ اس میں مثال اپنی نوٹ بک میں. اسی طرح آپ دیکھیے کہ یہ جو لفظ ہے ہمارے پاس کبرا یا کے اگر کھڑی، اگر ایک لفظ ہم بولے عیسیٰ، عیسیٰ علیہ السلام کا نام ہے کیا عیسیٰ؟ لفظ اگر دیکھیں تو ایک پیغمبر کا نام ہے نا، لیکن لکھنے کے اعتبار سے، لفظوں کے اعتبار سے لفظ عیسیٰ جو ہے وہ مؤنث ہے. چلیے آگے چلتے ہیں. چوتھی علامت الف اور تا، یہ علامت جمع مؤنث کو ظاہر کرتی ہے. اب جمع مؤنث کا آپ اپنے پاس ایک کوڈ ورڈ پنجابی اردو کا لکھ لیں، بہت ساری عورتیں، ٹھیک ہے، سب اس کا ترجمہ کیا جاتا ہے. قرآن پاک میں عموماً الف تا کے الف کو کھڑی زبر سے ظاہر کیا جاتا ہے. مثلاً پیچھے ہم نے کیا پڑھا تھا، مسلمتن، وہ کیا تھی؟ ایک عورت، تو اس کی جمع کیا ہے؟ مسلماتن، مسلماتن، ٹھیک ہے. تو الف کو ذرا سا لمبا کر دیا اور تا کے اوپر دو ساکن آ گئیں، تو کیا ہوں گی؟ بہت ساری مسلم عورتیں. مؤمناتن، بہت ساری ایمان لانے والی عورتیں. آپ چاہے اس کے ترجمے میں بہت ساری کر لیں یا سب کر لیں، دونوں ٹھیک ہوگا. پھر اس کے بعد دیکھیے قانتاتن، سب فرما بردار عورتیں. عابداتن، سب عبادت کرنے والی عورتیں. دلیل دیکھتے ہیں سورۃ نساء کی آیت 23 میں، آپ کو بہت ساری اس کی مثالیں مل جائیں گی. حرمت علیکم امہاتکم، اب امہاتکم میں بھلا کیا ہے؟ کم تو ضمیر ہے نا، اس کو الگ کر دے، پیچھے کیا لفظ رہ گیا؟ امہات. تو امہات میں الف کے بعد تا رہی ہے. اسی طرح یہی پوری آپ کو سب سے بہترین اگزامپل ہے الف تا کو لینے کے لیے قرآن پاک میں، یہ ایک ہی آیت میں ساری آ گئی. بناتکم، ہاں، اخواتکم، عماتکم، ہاں، جیسے خالاتکم آئے گا، تو یہ سب کیا ہیں؟ بہت ساری فیمیلز. پھر اسی طرح سورۃ توبہ کی آیت 72 میں آتا ہے وعد اللہ المؤمنین والمؤمنات جنات. اس میں دو اور مؤنث کے سیگے آ گئے نا، کون کون سے؟ مؤمنات جنات، ٹھیک ہے. اب یہ بات آپ کو اتنی سمجھ آ گئی ہے، کوئی مشکل ہے؟ سب سے آسان ہے نا یہ. لیکن اب اس میں کچھ ایکسیپشنز دیکھ لیتے ہیں. نوٹ، کبھی مذکر اسما یا جمع کے آخر میں بھی تا آ جاتی ہے، مثلا طلحتو، جیسے ابھی ہم نے دیکھا اسامتو، بالکل یہ اسی کیٹیگری کی چیز ہے. اب طلحہ کا لفظ جب کسی مرد کے نام کے طور پر آئے گا تو وہ ایک مرد ہوگا، لیکن لفظ طلحہ اگر آپ کو کوئی لکھ دے دے کہے کہ بتائیں یہ لفظ مذکر ہے یا مؤنث ہے، تو آپ کیا کہیں گے؟ مؤنث ہے، ٹھیک ہے. خزیفتو، ٹھیک ہے، نام مرد کا ہوتا ہے لیکن لکھنے میں یہ مؤنث ہے. اسامتو، سلمتو، اب سلمہ ہمارے ہاں عموماً عورت کا نام ہوتا ہے، لیکن اگر آپ صحابہ کرام میں دیکھیں تو سلمہ بن عقبہ ایک صحابی تھے، یہ مردوں میں جاتا ہے نام. ملائکتو، اب اس میں بھی آپ دیکھیے تا پہ پیش ہے، ٹھیک ہے. تو کبھی مذکر اسما یا جمع کے آخر میں بھی گولتا آ جاتی ہے، کبھی کبھی. ابھی تک جتنی مثالیں ہم دیکھ رہے ہیں یہ واحد کی دیکھ رہے ہیں، जमा की भी देख सकते हैं। जैसे आप देखिए कि आलिहतुन, अब इलाह के लफ्ज़ के साथ ना चाहते हुए भी मुजक्कर का तसव्वुर आता है ना, लेकिन लिखने में ये लफ्ज़ मुअन्नस है। फिर अलसीनातुन, क्या होती है अलसीनातुन? ज़ुबान, ठीक है, लिसान की जमा, अलसीनातुन ज़ुबान। अफ़ीदातुन, ये क्या होता है? दिल। फुआत से अफ़ीदा। अब बाज़ दफ़ा आप देखेंगे कि मुजक्कर जो है ये सॉरी वाहिद जो है वो मुजक्कर होगा, लेकिन जमा में आके वो चीज़ मुअन्नस बन जाती है। जैसे लिसान मुजक्कर है देखने में लफ्ज़ों में, लेकिन अल सीना तुन पे आ गया तो मुअन्नस हो गया। इसी तरह अलामत अलिफ मत हमज़ा भी जमा के आखिर में इस्तेमाल हो जाती है। मसलन उलमा, अब जैसे हम पढ़ते हैं ना उर्दू में भी पढ़ते हैं उलमा, अब देखने में ये आपको लग रहा है कि इसमें तो अलिफ मत के बाद हमज़ा है, लेकिन आप कहेंगे कि ये अलामत जो है जमा की है, जमा के आखिर में ये लफ्ज़ आया, ज़रूरी नहीं कि ये मुअन्नस हो। इसी तरह रुहमा बैनहुम, शुहदा अशिद्दा अलल कुफ्फार के लफ्ज़ आते हैं कुरान पाक में, अशियाउहुम आबाउ अबनाउ। ये तो एक एक्सेप्शन थी। अरबी ज़ुबान के बारे में एक जुमला जहन में रखिएगा, कोई असूल हमेशा के लिए नहीं रहता, उसमें हमेशा एक्सेप्शंस होती हैं। तो ये बात क्लियर है। अब आप अपने तौर पे इसमें जो चार अलामतें आई हैं, इन चारों की पांच पांच मिसालें अपनी होमवर्क की बुक में लिखेंगे। एक्सरसाइज तो मेंट पे करते ही हैं, लेकिन हर के साथ साथ करते जाएंगे तो आपके लिए ये चीज़ ज़्यादा अच्छी हो जाएगी। क्लियर है? कोई क्वेश्चन, कोई बात? मुझे लगता है कि बहुत आसान था ये सबक। फरहाना, आप इनको गो थ्रू करके देखें, आपको ये बात समझ आई है? उल्फत आपको? बिल्कुल। सब ना आए तो आपको सवाल पूछना फ़र्ज़ है, नहीं पूछेंगे वक्त टाल देंगे, कहेंगे छोड़ो आप कौन पूछे, तो ये आपके लिए फिर अच्छी बात नहीं होगी। जी फाइज सर, नहीं ये वाह ये मुजक्कर है, लेकिन इसके पीछे भी आप ये कह सकते हैं कि अलिफ मद हमज़ा के साथ जो लफ्ज़ आते हैं वो मुअन्नस ही होते हैं, सिवाय इन लफ्ज़ों के, या इस किस्म के एक्सेप्शंस हैं। और अरबी ज़बान में हमेशा एक्सेप्शन रहेगी, कभी भी आप एक चीज़ को हर हमेशा के लिए नहीं कह सकते। फिर आप ढूंढ लें, आप लफ्ज़ों को देख के ढूंढ रहे हैं तो ढूंढ सकते हैं, ठीक है, लेकिन आम बोलचाल में ये चीज़ें मुज़क्कर होती हैं। चले अब हम चलते हैं सबक नंबर 6 पे, पेज नंबर 25 है बुक का। ये भी बहुत आसान है, बिल्कुल जैसे वहाँ मुज़क्कर थे सारे, इधर आप देखेंगे कि सारे गायब हैं। मसलन हुआ हिया, हु ही हा, कभी ये लफ्ज़ पहले सुने? बहुत दफ़ा सुने हैं ना, कोई नई चीज़ नहीं है। तो हम देखेंगे कि हुआ क्या है। ये अलामत वाहिद मुज़क्कर के लिए इस्तेमाल होती है। वाहिद मुज़क्कर क्या है? एक मर्द, एक कोई भी मेल। इसका तर्जमा वो किया जाता है, और ये बहुत ज़्यादा इस्तेमाल होती है कुरान पाक में। मसलन हुआ कुरआनुन, वो कुरान है। क्या मैं ये जो लफ्ज़ लिख सक ये कह सकती हूँ कि हिया कुरआनुन? क्यों? क्योंकि कुरआनुन मेल है, मुज़क्कर है, और हुआ उसके साथ मुज़क्कर लगेगा। हुआ यख्शा, वो डरता है। हुआ मौलाकुम, वो तुम्हारा मौला है, तुम्हारा मालिक है। हुआ ज़ालिमुन, वो ज़ालिम है। मैं कह सकती हूँ हिया ज़ालिमुन? नहीं कह सकते ना। या मैं ये कह सकती हूँ हुआ ज़ालिमतुन? नहीं कर सकते ना। अब यहाँ से देखें कि जब हम अरबी बोलें और उल्टे सीधे जुमले बोलें, किसी अरब को कहे के ओके के हुआ ज़ालिमतुन, तो वो हंसेगी ना। वो ऐसे ही है जैसे हम किसी को कह दें कि वो आदमी आती है, वो आदमी खाता खाती है, तो लोग हंसेंगे ना। और इस तरह की गलतियां हम पता नहीं कितनी करते हैं, नॉर्वेजियन ज़ुबान में भी करते होंगे, अपनी तरफ से हम बहुत बोलते हैं, उनको आती है वो हंसेंगे। तो ज़ुबान इन्हीं चीज़ों से मिलके बनती है। पहली मिसाल देखें सूरह मायदा की आयत 120 में है, वहुवा अला कुल्ली शैइन क़दीर, और वो हर चीज़ पर कादिर है। इसी तरह सूरह कहफ की आयत 35 यानी 35 में आता है, वदखल जन्नतहु वहुवा ज़ालिमुल्ली नफ्सी, वो दाखिल हुआ अपने बाग में इस हाल में कि वह अपने ऊपर जुल्म करने वाला था। वाकया याद आ गया होगा आपको बाग वालों का। तो यहाँ हुआ से मुराद वाहिद मुज़क्कर है, क्या है? आप बोले सारे, हुआ से मुराद एक मर्द है, एक मुजक्कर है, बोले सब। तो हुआ के बाद मुजक्कर होगा ना सीगा, एक लफ्ज होगा मुजक्कर। हम ये भी नहीं कह सकते कि लेट्स सी, जैसे हम कहें हुआ जालिमून, मैंने क्या गलत किया? हुआ तो एक की ज़मीर थी लेकिन जालिमून मैंने जमा का लगा दिया, ठीक है, उसके लिए मुझे कुछ और कहना पड़ेगा। बहरहाल हुआ पे रही है, बात वाजे हो गई। अब चलते हैं हिया, ये उसका ऑपोजिट है। ये अलामत वाहिद मुअन्नस के लिए इस्तेमाल होती है, एक फीमेल के लिए, और इसका तर्जमा भी वो किया जाता है। अच्छा, वो क्या है? दूर की चीज़। यहाँ ये भी लिख लें, मुनफसिल है ये अलामत, जो ज़मीर मुनफसिल है, यानी वो एक चीज़, एक होती है ये, लेकिन इसका तर्जमा ये नहीं बल्कि वो है। मसलन हिया जजरतुन, वो क़यामत एक डांट है। अब जजरतुन में ता से मुअन्नस हो गया ना, तो उससे पहले हिया, मैं ये कह सकती हूँ हुआ जजरतुन, बताइए। और मैं ये कह सकती हूँ हिया जजरुन ता के बगैर, ठीक है, ओके। इसकी इसका इस्तेमाल कुरान पाक में सूरत नाजियात के आयत 13 में आता है, फइन्नमा हिया जजरतुन वाहिदा, बस बेशक वो क़यामत एक डांट है। हमें लगती है डांट पड़ेगी क़यामत में, या क़यामत एक डांट की तरह लगेगी लोगों को। फिर इसी तरह आप देखिए हिया असाया, हज़रत मूसा ने क्या कहा था अल्लाह ताला को? अल्लाह ताला ये मेरा असा है। कैसे? अल्लाह ताला ने उनसे जब पूछा था, सूरह तौहा में आता है कि मूसा मा तिलका भी यमीनी का, तेरे दाएं हाथ में क्या? तो कहा हिया साया, ये मेरी लाठी है। फिर इसी तरह हिया हैयतुन, वो एक सांप है, जादूगरों के और मूसा के मामले में ये लफ्ज़ आया था। हिया तमूरू, सूरह कमर में आता, वो ज़मीन घूमेगी, मौरा हाँ, वो ज़मीन हरकत करेगी। सूरत जैसे आप देखते हैं कि मुल्क किसे, ये एक मिनट, ये जो लफ्ज़ है ना कि फ़इन्नमा हिया ज़जरतुन वाहिदा, सूरत नाज़ियात में है। फिर इसी तरह फ़इज़ा हिया तमूर, सूरत मुल्क की आयत 14-16 में आता है कि फिर वो ज़मीन अचानक हरकत करने लगेगी। ये जो मारा यमीर मोर जो होता है ना, उसको भी मोर इसीलिए कहते हैं कि वो गोल गोल नाचता है, घुमाता है, घूमता है, वही लफ्ज़ है ये भी। वह इन्नल आखिरत हिया दारुल करार, सूरत मोमिन आयत 39 में आता है, बेशक वो आखिरत ही जाय करार है। तो अब ये बात वाज़ेह है हुआ और हिया का फ़र्क। इसमें अब थोड़ा सा एक नोट है, अगर हुआ और हिया के बाद ऐसा इस्म हो जिसके शुरू में अन लगता हो, तो मानी में ताकीद का मफहूम पैदा हो जाता है, और इसका उर्दू तर्जमा करते हुए अमूमन लफ्ज़ ही का इस्तेमाल होगा। मसलन ये देखिए मिसाल सूरत कौसर आयत 3 की, इन शानिया का हुवल अबतर, बेशक आपका दुश्मन ही बिनामो निशान रहेगा। तो हुआ के बाद अल लग के अबतर लगा ना, इसी तरह वल्लाहु हुवल गनीयु, अल्लाह वही है बेनियाज, सूरत फातिर आयत 15। इसी तरह सूरत तौबा आयत 40 में आता है, वकलिमतुल्लाही हियल उल्या, और अल्लाह ताला की बात ही बुलंद है। फिर इसी तरह आप देखिए सूरत नाजियात आयत 41 में आता है, फइन्नल जन्नत हियल मवा, बेशक जन्नत इसका ठिकाना है। तो क्या पता चली बात कि हुआ और हिया के बाद वाले लफ्ज़ में अगर अलिफ लाम होगा तो शिद्दत पैदा होगी। अगर आप इसको यूं देखें, सबसे ऊपर अली आयत देखें, इन्ना शानिया का हुआ अबतर, हो सकता था, नकरा सकता था वहाँ, लेकिन उसका मानी क्या ना था? आपका दुश्मन नामो बेनामो निशान रहेगा। फिर हम ये नहीं कहेंगे क्या आपका दुश्मन ही बेनामो निशान रहेगा, तो ही का लफ्ज़ इसके अंदर आ जाएगा। चलिए तीसरी चीज़ देखते हैं, हु और ही, यानी गोल हा पे पेश और ज़ेर के साथ, ये दोनों अलामतें वाहिद मुज़क्कर के लिए इस्म फ़ेल या हर्फ के आखिर में शुरू होती हैं। इसकी खूबी नोट कीजिएगा कि ये इस्म के साथ भी आ जाती है, फेल के साथ भी आ जाती है और हर्फ के साथ भी आ जाती है। तीनों की मिसालें देख लेते हैं। इस अस्मा के साथ कैसे आती है? अगर हु और ही इसम के आखिर में हो तो इसका तर्जमा अमूमन उसका, उसकी, उसके या फिर अपना, अपनी, अपने से करते हैं। मसलन इंदहु उसके पास, इला रब्बी ही अपने रब की तरफ, रसूलुहु अब्दुहु हाँ उसका रसूल, उसका बंदा, जन्नतहु उसका बाग या अपना बाग, व इंदहु इल्मु साअति व इलैहि तुरजाउन फलहु अजरुहु इंद रब्बी ही। सूरत बकरा आयत 112 में आता है कि तो उसके लिए उसका अजर उसके रब के पास है। और ये हम तर्जमे में बहुत दफ़ा याद करते हैं, कोई मुश्किल चीज़ इसमें नहीं है। व दखल जन्नतहु और वह अपने बाग में दाखिल हुआ। अच्छा ये कैसे पता चलेगा कि उसका बाग कहना है या अपना कहना? ये टेक्स्ट से पता चलता है। दोनों तरह कर दें गलत नहीं होगा। बाज़ दफ़ा कुछ लोग जब कुछ स्टूडेंट्स को खाली लफ्ज़ तोड़ के दिए जाते हैं तो वो इस तरह ही लिखते हैं, जैसे जन्नतहु लिखा हो तो कुछ लोग देखते हैं उसका बाग और कोई लिखते हैं कि अपना बाग, तो दोनों ठीक होते हैं क्योंकि कभी उस टेक्स्ट में आता है कभी इसमें। ये बात क्लियर है? कोई ऐसा तो नहीं जिसको समझ नहीं आई? आगे चले। ये किस चीज़ की मिसाल थी जी आप रेहाना? ये भी हमने क्या मिसालें पढ़ी, हु किसके साथ आया? अस्मा के साथ आया। अब हम पढ़ेंगे अफाल के साथ जब हु आते हैं। अगर हु और ही फेल के आखिर में हो तो तर्जमा अमूमन इसे या इसको किया जाता है। देखिए ग्रामर आपको समझ आ जाएगी लेकिन याद रख करेंगे ना, ये सारी अलामतें आपने घर जाके रटनी है और रटने की अब ज़रूरत नहीं क्योंकि तर्जमा आप याद कर चुके हैं, सिर्फ अब आपको अपने तर्जमे की तस्हीह करनी है। तो जब याद एक दिन का लेसन उसी दिन याद कर लेते हैं, अब आपको मुझे पता सब समझ आ रहा है, लेकिन जब आप इसको याद नहीं करेंगे और अगले टॉपिक पे चले जाएंगे ना तो फिर आपको लगेगा बहुत ही कुछ था समझ नहीं आया। तो याद कर ले, वही चीज़ चलती है साथ जो आपके दिमाग में होती है, मेमोरी में होती है। तो अफ़ाल के साथ आने की मिसालें ज़रा देख लेते हैं। इसके साथ तर्जमा इसे या उसको किया जाएगा। मसलन यू ती ही वो इसको देता है। कहाँ आया ये लफ्ज़? सूरह जुमा आयत 4 में आता है, ज़ालिका फ़ज़लुल्लाहि यूतीही मन यशा, ये अल्लाह का फ़ज़ल है उसे देता है जिसे वो चाहता है। ठीक है, यूतीही आ गया ना ही इसके साथ, यूती क्या है? फेल है। ठीक है, फिर इसी तरह देखिए सूरह बकरा आयत 146, यारिफूनहु कमा यारिफून अबनाअहुम, वो इसको ऐसे पहचानते हैं जैसे अपने बेटों को पहचानते हैं। तो यारिफून क्या लफ्ज़ है? फेल। हु क्या है? ज़मीर है, तो उसके साथ आ गई। इसी तरह देखिएगा सूरह तलाक आयत 3, वयरज़ुकुहु मिन हैसु ला यहतसिब, उसे वहाँ से रिस्क देगा जहाँ से उसने गुमान भी ना किया होगा। तो यरज़ुकु क्या है? फरहाना बताएं, यरज़ुकु क्या है? फेल। हु क्या आ गया? इसके साथ ज़मीर लग गई, तो वो उसको रिस्क देगा। क्लियर है? चलिए आगे चलते हैं। हर्फ के साथ हु कैसे आएगा? अगर हु और ही हर्फ के आखिर में हो तो इसका तर्जमा अमूमन इस या वो किया जाता है। मसलन आप देखिए इलैही, अब इसमें हर्फ क्या है पहले ये मुझे बताएंगे, सब बोल दें। इला, इला है लफ्ज़, ही लगा इलैही, तो इस या वो, बी ही हर्फ क्या है इसमें? बा, बाजर बी, और ही उसके साथ, इन्नहु, इन्ना हर्फ है, हु वो है, मिन हु। ठीक है, तो जैसे देखिएगा सूरह बकरा आयत 41 में आता है, वला तकूनु अव्वल काफिरिन बिही, और मत बनो पहले इनकार करने वाले इसका। तो बी क्या था? हर्फ, और ही उसके साथ लग गया। इसी तरह सूरह यूनुस आयत 4 में आता है, इलैही मर्जियुकुम जमीयन वअदल्लाहि हक्का, इसी की तरफ तुम सबको लौटना है और अल्लाह का वादा है सच्चा। तो इलैही आ गया। इसी तरह सूरह हूद आयत 88 में आता है, अलैही तवक्कलतु व इलैही उनीब, बड़ा बारीक फ़र्क है इसमें अलैही और इलैही का, उसी पर मैंने भरोसा किया और उसी की तरफ मैं जाता हूँ। आप देख रहे हैं ना तर्जमा सारा जो आपके सामने रेड में लिखा हुआ है, इसी, उसी, उस, यही आ रहा है। इसी तरह سورہ روم آیت 45 میں آتا ہے انہ لا یحب الکافرین، بے شک وہ کون اللہ سبحانہ تعالیٰ کافروں کو دوست نہیں رکھتا. آسان ہے، مشکل تو نہیں ہے نا گرامر؟ جی فائزہ، مشکل نہیں ہے نا؟ آپ کو تو اور مشکل پڑھانی چاہیے تاکہ آپ اس میں الجھیں، اور آسانی آسانی سے پڑھائیں گے نا. اچھا، جس کو بھی سردی بہت لگے نا اس کو گرامر پڑھائیں، سردی بھول جائے گی. جس کا دل اداس ہے اس کو گرامر پڑھائیں، جس کو کوئی یاد آ رہا ہے اس کو گرامر پڑھائیں، سارے غم بھول جائیں گے. ہیں وہ کہتے ہیں نا کہ ایک بندہ تھا تو وہ بڑا ہی غریب تھا، تو ایسے ہی کسی نے کہا بس 5 سال بعد تمہیں احساس بھی نہیں ہوگا تم غریب. اس نے کہا کیا میری غربت دور ہو جائے گی؟ کہا نہیں، پھر تمہیں احساس ختم ہو جائے گا، تم قبول کر لو گے. تو جس چیز کو ہم ایکسیپٹ کر لیتے ہیں پھر وہ ہمارے لیے آسان ہو جاتی ہے. ٹھیک ہے، اب یہاں ایک نوٹ ہے، اگر ہو اور ہی سے متصل، متصل کیا ہوتا ہے؟ ملا ہوا. لکھیے وصل لفظ ہے، یعنی اگر ہو اور ہی سے ملا ہوا لفظ جو ہے اس پہ جزم ہو یا ان کو اگلے لفظ سے ملا کر پڑھا جائے تو الٹا پیش کی بجائے صرف پیش اور کھڑی زبر کی بجائے صرف زیر استعمال ہوتی ہے. اب یہ بات پڑھنے میں اتنی مشکل ہے، کون الٹا کون سیدھا، لیکن ابھی آپ مثال دیکھیں گے تو آپ کو بات بالکل سمجھ آ جائے گی. پہلے یہ بات سمجھ لیں ہے کیا، ہو اور ہی سے پہلا لفظ جو ملا ہوا ہے اس پہ اگر جزم ہو، مثلا آپ دیکھیے من ہو، من پہ کیا تھا؟ جزم ہے نا، تو یہ بات تو پوری ہو گئی. یا پھر اس کو اگلے لفظ سے ملانے والا چھوڑ دے ابھی، اب کیا ہوگا؟ تو الٹا پیش کی بجائے صرف پیش اور کھڑی زیر کی بجائے صرف زیر ہوگی. یعنی آپ یہ نہیں کہہ سکتے من ہو من ہو. آپ دیکھیں اللہ تعالیٰ نے کیسے زبان بنائی ہے کہ پڑھا ہی نہیں جاتا اسے لمبا. اور یہاں آپ دیکھیں گے کہ تجوید میں جو غلطیاں لوگ کرتے ہیں اس کا گرامر پہ کتنا اثر پڑتا ہے. یہاں آسان سی بات ہے کہ جیسے من کے نون پہ جزم ہے نا، تو من کے بعد جب ہو آئے گا نا تو لمبا نہیں کریں گے، یہ بات ہے اس کی. اچھا، یہ جو میں اپنے لفظوں میں ٹھیٹ سا بولتی ہوں نا، یہ آپ اپنے ہی لفظوں میں ٹھیٹ لکھ بھی لیا کریں ادھر، تاکہ آپ کو اپنی نوٹ بک کو دیکھ کے باقی یہ باتیں یاد آئیں گی تو فوراً آپ اس کو سمجھ لیں گے، ورنہ آپ یہ مشکل چیزوں میں کھل الجھ جائیں گے نا. متصل کیا، پہلے تو آپ کو متصل پڑھنا ہی نہیں آئے گا، کبھی آپ اس کو متصل کہیں گے، کبھی اس کو متصل کہیں گے. تو یہ چھوٹی چھوٹی چیزیں نا نوٹ کرنے کی ہوتی ہیں. جب استاد پڑھے نا تو ہاتھ میں پین اور فوراً لکھیں، متصل لفظ بولا فوراً میم پہ پیش تا پہ جزم سا پہ لام ڈال کے اس کو جمع کر لیں کہ شکر ہے میں نے ایک چیز پریزرو کی ہے. اخذ کرنا سیکھیں، جتنا زیادہ آپ فوکسڈ ہوں گے، صرف یہ نہ سوچا کریں کہ ہم گرامر پڑھ رہے ہیں. آپ سمجھیں میں اردو بھی پڑھ رہی ہوں، میں اپنا پروننسیشن بھی ٹھیک کر رہی ہوں. تو آ جائیں واپس اس پہ، من ہو. اسی طرح دیکھیے فی ہی، فی کے یا پہ جزم تھی نا، تو ہم یہ نہیں کہہ سکتے فی ہی. اب کتنی غلطی کرتے ہیں بچے جب لٹکا لٹکا کے پڑھتے ہیں، فی ہی نہیں فی ہی. اب کوئی عرب ہوگا تو وہ فوراً سمجھ جائے گا کہ اس نے ہا کو لمبا کیوں کر دیا. اسی طرح آپ دیکھیے دوسرا رول کیا تھا، یا ان کو اگلے لفظ سے ملا کر پڑھا جائے. اب اس کی مثال دیکھ لیتے ہیں، لہو الملک. ٹھیک ہے، لہو کو ہم آگے لفظ الملک سے ملا رہے ہیں نا، تو اب ہم یہ نہیں کہہ سکتے لہو الملک، ہو کو لمبا نہیں کر سکتے. اسی طرح بہل اردا، تو ہم یہ نہیں کہہ سکتے بہیل اردا، اور آپ فیل کریں گے پڑھا بھی نہیں جاتا، یہ مجہول سٹائل ہو جائے گا. یہ بات واضح ہو گئی ہے. چلیے آگے دیکھتے ہیں، آخری چیز جو اس چیپٹر کی، آپ کی بھی جان چھٹ جائے اس کے بعد، ہا پہ کھڑی زبر کے ساتھ، جیسے ہا، یہ علامت جو ہے واحد مؤنث کے لیے استعمال ہوتی ہے، ایک فیمیل کے لیے. ٹھیک ہے، ہا یہ اسم فعل اور حرف سب کے ساتھ آ جاتی ہے. جیسے وہ کہتے ہیں نا یہ عورتیں ہر ایک کے ساتھ چل پڑتی ہیں، جو جدھر باتوں میں لگاتا ہے یہ اس کے ساتھ چل پڑتی ہیں. مثلا مثال دیکھ لیتے ہیں، اسم کے ساتھ کیسے آتی ہے یہ، اگر ہا اسم کے آخر میں ہو تو ترجمہ عموماً اس کا، اس کی، اس کے، یا پھر وہی بات جو پیچھے ہو گئی، اپنا، اپنی، اپنے کرتے ہیں. مثلا دیکھیے گا الا ربی ہا، اب ادھر کیا ہوا، ربی لفظ کے بعد ہا آئی ہے نا، تو یہ کیا ہوا، اپنے رب کی طرف، یا پھر ان کے رب کی طرف، اس کے رب کی طرف. ایتھا نفس المطمئنہ ارجعی الی ربک، چل اپنے رب کی، جب وہاں رب بھی کی ہے تو اسی طرح یہاں رب ہا کا لفظ بھی آ سکتا ہے. اسی طرح آپ دیکھیں رزق ہا اس کا رزق، علم ہا اس کا علم، اردہ السماوات والارض سورۃ الانعام آل عمران میں آتا ہے اس کی چوڑائی. ہاں تو کیا پتہ چلا، دہرا دیتی ہوں کہ جب ہا الف جو ہوتی ہے اسم کے آخر میں ہو تو ترجمہ اس کا، اس کی، اس کے آئے گا. ربی ہا اس کی مثال، علمہا. سورۃ الاحقاف آیت 25 میں آتا ہے تدمر کل شیئم بامر ربہا، وہ ہلاک کر دے گی ہر چیز کو اپنے رب کے حکم سے. پھر اسی طرح آیت سورۃ ہود آیت 6 میں آتا ہے وما من دابت فی الارض الا علی اللہ رزقہا، اور نہیں ہے کوئی زمین پر چلنے پھرنے والا مگر اللہ کے ذمے اس کا رزق ہے. ٹھیک ہے. پھر اسی طرح دیکھیے آیت سورۃ الاعراف کی آیت 81-87 قل انما علمها عند اللہ، کہہ دیجئے بے شک اس کا علم اللہ کے پاس ہے. تو اب آپ دیکھ رہے ہیں سب میں اس کا، اس کے، اس کی آ رہا ہے. اتنی بات کلیئر ہے؟ الحمدللہ. آگے چلتے ہیں فعل کے ساتھ کیسے آتی ہے یہ. اگر ہا فعل کے آخر میں ہو تو ترجمہ عموماً اسے، اس کو، انہیں سے کیا جاتا ہے. مثلاً آپ دیکھیے یعلمہا، یعلمہ کیا فعل، ہا جانتا ہے. اچھا یہاں اس کو بڑے غور سے دیکھیے گا، لفظی ترجمے میں اس طرح کی اسٹوڈنٹس بہت غلطیاں کرتے ہیں. اس نے کہا تھا یا وہ جانتا ہے یا اس کو جانتا ہے، سمجھ نہیں آتی. اس کا طریقہ کہتا ہے توڑ لے. جیسے مثال ہے، میں آپ کو اس کے کئی ممکنہ ترجمے کر کے بتاتی ہوں. لفظ آپ کے اس لکھا ہوا ہے یا علمہا، آپ کو ورڈز میننگز میں آ جاتا ہے، لکھے. اب اس کا ایک ترجمہ تو وہی ہے جو آپ کے سامنے لکھا ہوا ہے، وہ اسے جانتا ہے. لیکن ہم یا علمہا کا یہ ترجمہ نہیں کر سکتے کہ وہ جان لے گا اس کو. ہاں یا پھر جانتا ہے وہ اس کو، ممکن ہے نا؟ کیسے پتہ چلے گا؟ یا علمہ کا پہلے کر لیں، یا علمہ، یا علمون، یا علمون، یا علمہ وہ ایک جانتا ہے. کس کو؟ ہاں اس ایک عورت کو. تو یا علمہ وہ ایک مرد جانے گا یا جانتا ہے ہاں اس ایک عورت کو. بات سمجھ آ رہی ہے؟ کیوں اور مشکل ہو گئی ہے؟ یا علمہ کا الگ کر لے، ہاں کا ساتھ جوڑ لے. اس کی ایک بہت ہی معروف غلطی جو ہوتی ہے نا، وہ آتی ہے، میں نے آپ کو پڑھاتے ہوئے بھی بتائی تھی، وما ظلمونا ولکن کانوا انفسہم یسلمون. سورۃ توبہ سورۃ بقرہ میں آدم اور ابلیس کے قصے میں آپ کو بتایا تھا کہ وما ظلمونا، بہت سارے لوگ اس کا ترجمہ غلطی سے یہ کرتے ہیں، ہم نے ان پر ظلم نہیں کیا. کیونکہ ٹیکسٹ ایسے ہی لگ رہا ہوتا ہے کہ جنت سے آدم اور حوا کو نکال کر ہم نے ان پہ ظلم نہیں کیا. حالانکہ اس کا ترجمہ کیا، لفظ ظلموں کو الگ کریں، ظلم، انہوں نے ہمارا کچھ نہیں نقصان کیا، اپنا ہی کیا. ظلموں، انہوں نے ظلم کیا، نہ ہم پر. ٹھیک ہے. تو یہ بہت ہی زیادہ ٹرکی ہوتا ہے ترجمہ یاد کرنے میں. اصل سمجھ آ گئی پھر کوئی مسئلہ نہیں. یا علموں کو الگ لکھ لیں، ہاں کو الگ لکھ لیں. یا علموں وہ جانتا ہے ہاں اس کو، تو آپ اس کا یہ ترجمہ کر سکتے ہیں، وہ جانتا ہے اس کو یا اسے جانتا ہے. اسی طرح دیکھیے یرزقھا، وہ اسے رزق دے گا. ہاں اب اس کا ہم یہ ترجمہ کیوں نہیں کر لیتے کہ وہ دے گی عورت اس مرد کو رزق، کیونکہ یرزقو الگ ہے، ہا الگ ہے. ٹھیک ہے. تو اسے، اس کو، اس کا آئے گا، کچھ اسی طرح سے. آگے دیکھیے اثر رہا، اس نے اس کو چھپایا. اثر رہا کیا ہے؟ کون سا فعل ہے؟ ماضی کے مضارے، ماضی ہے نا. تو اسر، اب آپ پچھلے سبق نہ بھولیں، یہ آپ علامت پیچھے کر چکے الف تا یا نون کی. اسر رہا، اس نے اس کو چھپا دیا. ٹھیک ہے. اب ہم اس کو کئی مختلف ترجمے کر سکتے ہیں، وہ چھپ گئی، اس نے اس کو چھپا دیا. تو اسر کا الگ کر لیں، اس نے چھپایا ہاں اس ایک فیمیل کو. ٹھیک ہے. بات تھی نا پیچھے، یہ سورت ممتحنہ کی اس کی ہے، سورت تحریم کی آئے ہیں، سورت تحریم کی. پھر آپ دیکھیے نتلوہا، ہم تلاوت کریں گے اس کی. نتلو کے ہم کرنے لگے، ہا مؤنث کے آیتن سے، قرآن کی آیتوں کی. اسی طرح سورۃ الانعام آیت 59 میں آتا ہے وما تسقط من ورقۃ الا یعلمها, اور نہیں گرتا کوئی پتا مگر وہ اسے جانتا ہے. اسی طرح سورۃ یوسف آیت 77 میں آتا ہے فاسرها یوسف فی نفسه, بس اس بات کو یوسف نے اپنے دل میں چھپا لیا. کون سی بات؟ کہ یوسف کو چور کہہ رہے تھے. اللہ یرزقها وایاکم, اللہ ہی نے رزق دیتا ہے اور تم کو بھی دیتا ہے. ٹھیک ہے, سورۃ عنکبوت آیت 60 ہے. پھر اسی طرح آل عمران 108 میں آتا ہے تلک آیات اللہ نتلوها علیک بالحق, یہ اللہ کی آیتیں ہیں ہم انہیں تلاوت کرتے ہیں آپ پر حق کے ساتھ. تو بات واضح, مشکل تو نہیں. چلیے آخری اس کی پہچان, آخری اس کی علامت, حروف کے ساتھ جب ہا آتا ہے تو کیا ہوگا. اگر ہا حرف کے آخر میں ہو تو اس کا ترجمہ عموماً اس یا وہ سے کیا جاتا ہے. مثلاً فی ہا, فی کے ہا اس میں, اس میں, انہا بے شک وہ, لہا اس کے لیے, منہا اس سے. سورہ بقرہ آئی 25 میں آتا ہے وَلَهُمْ فِيهَا أَزْوَاجٌ مُطَهَّرَةٌ, ان کے لیے اس میں پاکیزہ بیوی ہیں. اسی طرح سورہ بقرہ 286 میں آتا ہے لَهَا مَا كَسَبَتْ وَعَلَيْهَا مَا اكْتَسَبَتْ, اس کے لیے ہے جو اس نے کمایا اور اس پر وبال ہے جو اس نے کمایا. یہاں دیکھیے لہا اور علیہا کا فرق ہے. لام جو ہوتا ہے یہ فور کے لیے آتا ہے, اس کے لیے, اس کے حق میں, اور علا اگینسٹ یعنی اس کے خلاف میں آتا ہے. پھر اسی طرح سورۃ الاعراف آیت 25 میں آتا ہے قال فیہا تحیون وفیہا تموتون, اس نے فرمایا اس زمین میں تم زندگی گزارو گے اور اس میں تم مرو گے, اور اسی سے دوبارہ تم نکالے جاؤ گے, ومنہا تخرجون, اور اسی سے نکالے جاؤ گے. اور اسی طرح آخری اس کی مثال انہا لإحدى القبر, سورۃ مدثر آیت 35 ہے, بے شک وہ جہنم بڑی بلاؤں میں سے ایک بلا ہے. اب آپ دیکھیں یہاں لفظ کہیں بھی جہنم کا نہیں آ رہا, لیکن ان نہا, ہا دیکھیے مؤنث ہے, پھر احدا مؤنث ہے, اور القبر. تو یہ تھی چند علامتیں. آپ نے اس کی ایکسرسائز انشاءاللہ گھر سے کر کے لانی ہے. خود کرتے ہیں یا دوسروں کی مدد کرتے ہیں؟ اس میں کوئی حقوق بات نہیں ہے, اس میں کوئی ٹیم ورک نہیں ہے. ہاں آپ اپنا کریں گے تو سیکھیں گے, اور یقین کریں یہ بچوں والی چیزیں ہم پڑھ رہے ہیں. اگر آپ ایک دفعہ یہ پوری بک کر جاتے ہیں نا, آپ بغیر گرامر کی بڑی بڑی باتیں پڑھیں, آپ کو کم از کم 50% قرآن کا ترجمہ سمجھ آنے لگے گا, جس میں آپ اپنی غلطیاں پہچانیں گے. بس اس کو رٹیں, حفظ کریں. یا اگر میں آپ سے کل زبانی پوچھوں ہاں کہاں ہے تو کیا ہوتا ہے, تو آپ کو بک نہ دیکھنی پڑے. اتنی اس کی پریکٹس کریں, اتنی دفعہ ایک دوسرے کو سنائیں, اپنے گروپ سیشن میں ایک دوسرے سے سنا کریں. ٹھیک ہے, تو انشاءاللہ اسے آپ کی آسانی ہوگی. ایکسرسائز کو پھر ہم اپنے نیکسٹ نشست میں کریں گے. کوئی سوال, کوئی بات؟ جی آپ شبانہ. آپ پہلے بات بتایا کریں, کہاں سے پوچھ رہی ہیں, کیا افعال کے ساتھ, پورا جملہ بولیں, سوال پوچھنا بھی سیکھیں. جی یا علمہا, بالکل ٹھیک ہے. ہاں ہاں بالکل, عورت بھی جان سکتی ہے تو بھی آ سکتا ہے, کوئی چینجز نہیں آئیں گی. ٹھیک ہے, اور کوئی؟ چلیے ٹھیک ہے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. اب تو لگتا ہے آپ کو بھوک لگ گئی ہوگی, ہے نا, گرامر پڑھی ہے میرا.